आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
तिमीले मात्रै मलाई सम्हाल्यो, तिमीले मात्रै मलाई अँगाल्यो, तिमीले मात्रै मलाई सम्हाल्यो। भरोसा बलियो मेरो तिमी बन्यो, निराशामा मलाई आशा दियो। यीशु तिमीलाई म सधैँ पछ्याउँछु, जीवन यो रहेसम्म प्रेम गर्छु।
सुन्या जीवनमा खुसी
हृदयं गाल्यो
प्रिय श्रोता मित्र आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा एफिसी 6 अध्याय 10-12 पदसम्मबाट अध्ययन गर्न गइरहेका छौं यहाँ हामी देख्छौं सिपाहीहरूको शत्रु अघिल्लो कार्यक्रममा हामीले देखेका थियौं कि मण्डली सिपाही हो र सिपाहीको सम्बन्धहरू अहिले हामी यो 6 अध्यायको खास विषयमा आएका छौं जुनको विषय हो मण्डली ख्रिष्ट येशूको असल सिपाही हो हामीले ख्रिस्टियनलाई उसको सम्बन्धमा देखिसकेका छौं परमेश्वर उससँग घरमै आरम्भ गर्नुहुन्छ त्यसपछि परमेश्वरसँग उसलाई भन्ने कुरा केही छ जब उनी संसारमा बढ्दछ चाहे ऊ मालिक होस् या सेवक वा कर्मचारी ऊ यसमध्ये एक निश्चय नै हुनेछ चाहे मालिक वा सेवक अनि परमेश्वरका सन्तानको नातामा उसले समकालीन समाजको कल्याणको निम्ति योगदान दिनुपर्दछ उनी उत्पादन गराउने वाला हुनुपर्छ अहिले हामी सिपाहीको शत्रुको बारेमा सिक्छौं मित्र त्यहाँ लड़ाई गर्नलाई युद्ध छ आज धेरै मानिसहरूलाई यो कुराको थाहा छैन वा थाहा भए पनि गम्भीरतापूर्वक लिँदैनन् परमेश्वरको सन्तान आत्मिक युद्धमा छन् भन्ने कुरामा मलाई लाग्दैन कि शैतानले नाइट क्लबहरूमा डिस्कोहरूमा जाँडरक्सीको भट्टीमा वा कुनै दुष्ट काम भ्रष्ट काम हुने स्थानमा आफ्नो ध्यान लगाइरहेको छ मलाई लाग्दैन कि शैतान आइतबार बिहान शनिबार बिहान मण्डली सेवामा विशेष ध्यान दिइरहेको हुन्छ ऊ आत्मिक कुराको अग्रभागमा काम गरिरहेको छ अनि धेरै निदाउने वा सुताउने विश्वासीहरू यसको बारेमा बिल्कुल पूर्ण रूपमा अजान अज्ञान भएको देखिन्छ धेरै ख्रिस्टियनहरू जाँडरक्सीको भट्टी इत्यादिको बन्द गर्ने बारेमा कुरा गर्दछन् जबकि तिनीहरूलाई अरूको निन्दा गर्ने आलोचना गर्ने कुराबाट आफ्नो मुखको बन्द गर्न आवश्यक छ शैतान त्यस्तो क्षेत्रमा काम गरिरहेको छ जहाँ हामी सोच्दछौ कि त्यो त्यसको काम गर्ने कम सम्भावित क्षेत्र हो श्रोता शनिबार बेलुकी घुम्न अरू कहीँ पनि जाँदैन त्यो चाँडै नै ओछ्यानमा जान्छ ताकि ऊ चाँडै उठेर आइतबार बिहान मण्डलीमा जान सकोस् मित्र आत्मिक युद्ध त्यस स्थानमा लडिन्छ जहाँ कुनै मानिसले परमेश्वरको वचन दिइरहेको हुन्छ जहाँ मण्डली परमेश्वरको वचनको लागि खड़ा भइरहेको छ त्यो नै स्थान शैतान ध्वंस पार्न नष्ट गर्न चाहन्छ अनि त्यो नै आत्मिक युद्धको स्थान हो कहिले कहीँ तपाईँ हुन सक्नुहुने सबभन्दा खतरनाक स्थान नै आइतबार अर्थात शनिबार बिहान मण्डली सेवामा हो येशू गिरफ्तार गरिनु भएको रातमा कुन चाहिँ यरूसलेममा सबभन्दा खतरनाक स्थान थियो त के यो फरिसीहरूसँग थियो के त्यो त्यस बेला माफियाहरूसँग थियो अह होइन सबभन्दा खतरनाक स्थान येशू ख्रिस्टसँग माथिल्लो तलामा थियो तपाईँलाई थाहा छ किन त्यहाँ नै शैतान त्यस रातमा थियो यो भनिएको छ कि शैतान यहुदा इस्करियोती कहाँ उहाँलाई विश्वासघात गर्न घुस्यो शैतान त्यहाँ थियो म विश्वास गर्दछु दुवै यहुदा इस्करियोती र सिमोन पत्रुसले यो तथ्यको प्रमाण गर्दछ यरूसलेममा त्यस रात त्यहाँ हुने कुरा सबभन्दा खतरनाक कुरा थियो हामीले यो कुराको महसुस गर्न आवश्यक छ कि कहाँ युद्ध लडिँदैछ तपाईँलाई यादै होला कि यो एफिसीको पुस्तकको अर्थात पत्रको हाम्रो अध्ययनको शुरूमा मैले त्यो एफिसीको पत्रलाई यहोशूको पुस्तकसँग तुलना गरेको थिएँ जुन कुरा यहोशू पुरानो नियममा हो त्यो नै नयाँ नियममा एफिसीको पत्र हो यहोशूले इसरायलका सन्तानहरूलाई यर्दन नदी पार गराएर कनानको मुलुकमा डोर्याए अनि त्यस प्रतिज्ञाको मुलुकमा शत्रुहरू थिए त्यहाँ लड्नुपर्ने युद्धहरू थिए अनि त्यहाँ जित्नुपर्ने विजयहरू थिए यर्दन नदी
हाम्रो मृत्युको तस्विर होइन अनि प्रतिज्ञाको मुलुक स्वर्गीयको तस्विर होइन। यर्दन नदी पार गर्ने कुराले हाम्रो मृत्युको बताउँदैन, वास्तवमा यसले येशु ख्रिष्टको मृत्यु र पुनरुत्थानको बताउँदछ। अनि तपाईँ र म ख्रिष्टको मृत्यु र पुनरुत्थानद्वारा यो संसारको उजाड स्थानबाट कनानमा पार गर्दछौ। परमेश्वरको सन्तान आज कनानमा रहेको हुनुपर्छ। यो कुराको ध्यान दिनुहोस्, कनानले स्वर्गीयको प्रतिनिधित्व गर्दैन, यो स्वर्गीयको तस्विर हुन सक्दैन, किनभने त्यहाँ कनानमा शत्रुहरू थिए, लड़ाई गर्ने युद्धहरू थिए। तपाईँ र म विश्वासीहरूको नातामा सिपाहीको सेवाको स्थानमा छौं, सिपाहीका शत्रु चिनिसकिएको छ र युद्ध हाम्रो सामुन्ने छ। जब यहोशू प्रतिज्ञाको मुलुकमा प्रवेश गरे, त्यहाँ तीन शत्रुहरू थिए जुनले उसलाई विरोध गर्यो र तिनीहरूसँग पहिलो सामना गर्नु परेको थियो र त्यहाँ यरिहोको शहर थियो जुन ठिक बाटैमा स्थित थियो, उभिएको थियो। यरिहोले आज संसारलाई प्रतिनिधित्व गर्दछ। जुन कुरा यरिहो यहोशूको पहिलो शत्रु थियो, यसरी ख्रिस्टियनहरूको निम्ति संसार पहिलो शत्रु हो। यहोशूलाई शहरको वरिपरि परिक्रमा गर्न भनिएको थियो, यससँग युद्ध गर्न होइन। हामी संसारमाथि युद्ध गरेर विजयी हुन सक्दैनौ। यदि हामीले त्यो विधिको कोशिस गरे, यो हाम्रो ठूलो भूल हो। पहिलो योहना 5:4 र 5 पदले भन्छ, किनकि परमेश्वरबाट जन्मेका हरेकले संसारमाथि विजय प्राप्त गर्छ। अनि हाम्रो विश्वास नै यो विजय हो जसले संसारमाथि विजय प्राप्त गर्छ। येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्ने बाहेक संसारमाथि विजय प्राप्त गर्ने अरू को छ र? संसारमाथि हामीले विजय गर्न सक्ने एउटै बाटो छ, त्यो हो परमेश्वरमा हाम्रो विश्वास र भरोसा। पहिलो योहना 2:15 पदमा लेखिएको छ, संसारलाई प्रेम नगर न त संसारमा भएका कुराहरूलाई नै। कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन। संसारका कुराहरू बिति जानेछ र परमेश्वरका सन्तानले तिनीहरूलाई प्रेम गर्नु हुँदैन। यहाँ हाम्रो अनुभव चाहिँ कनान अनुभव हो, अनि यहोशूद्वारा सामना गरिएको दोस्रो शत्रु अईको सानो शहर थियो। अईले शरीरको प्रतिनिधित्व गर्दछ। यहोशूले सोच्यो कि अई शहरमाथि सजिलै विजय हुन सकिन्छ, त्यसकारण उसले कम सेनाहरू पठाए र तिनीहरूलाई नराम्रो गरी पराजित गरी हराइए। जब तिनीहरू पराजित भएर फर्किआए, यहोशू घोप्टो परेर परमेश्वरको सामने रुन चित्कार छोड्न शुरू गरे। यहोशू 7:10 पदमा लेखिएको छ, परमप्रभुले यहोशूलाई भन्नुभयो, उठ, त किन यसरी घोप्टो पर्छस्? इसरायलले पाप गरेको छ, जुन करार मैले तिनीहरूसँग बाँधेको थिएँ सो तिनीहरूले भंग गरेका छन्, अनि त्यो पापको परमेश्वरको सामने पश्चाताप गर्नु परेको थियो र त्यससँग व्यवहार गर्नु परेको थियो। पहिले तब मात्र इसरायललाई विजय पाउने थियो। अनि यदि तपाई र म शरीरमाथि विजय हुन चाहन्छौ भने यही नै गर्नुपर्छ। धेरै विश्वासीहरूले ख्रिस्टियनहरूले संसारमाथि विजय पाउँछन् जसै संसारिक कुराहरूबाट आफैलाई अलग राखेर, तर तिनीहरू शरीरद्वारा पराजित गरिएका छन्, तिनीहरू रिस क्रोधद्वारा पराजित गरिएका छन्, तिनीहरू अरूको निन्दा गर्ने आलोचना गर्ने कुराद्वारा पराजित गरिएका छन्। एकजना ख्रिस्टियन मका आएर भन्यो, किन म हरेक कुराको बारेमा झुट्टा बोल्न जारी राख्छु? मित्र, त्यो नै शरीरले गर्दछ। शरीरले हामी धेरै माथि विजय गरिरहेको छ। अहिले जुन शरीरको प्रतिनिधित्व गर्दछ त्यसले विजय गरिरहेको छ हाम्रो धेरैको जीवनमाथि। त्यसपछि यहोशूले गिबोनीहरूसँग लड़ाई गर्नु परेको थियो कनानमा। तिनीहरू चलाक चण्डालहरू थिए, तिनीहरू यर्दन नदीको एक डाँडा पारी पट्टि मात्र रहन्थे, तर तिनीहरूले ढुसी परेको सुकिसकेको पुरानो रोटीहरू लिए र पुरानो कपड़ा र पुरानो फाटेको जुत्ता लगाए र तिनीहरूले यस्तो अभिनय गरे मानौ तिनीहरू धेरै लामो यात्राबाट आएका थिए। तिनीहरू यहोशू भएको छाउनीमा पालमा आएर भने, यहोशू दाई, हामीले तपाईँको बारेमा सुन्यौं। हामीले यो पनि सुन्यौं कि कसरी परमेश्वरले तपाईंलाई मिश्रबाट छुटकारा दिनुभयो र सिद्दोन र ओगमाथि पनि विजय दिनुभयो र हामी तपाईसँग सन्धि बनाउन चाहन्छौ, मैत्री बनाउन चाहन्छौ, हामी तपाईँका मित्रहरू बन्न चाहन्छौ। अनि त्यही तरिकामा शैतान हामी कहाँ आउँछ। त्यो धोकेबाज हो, चण्डाल हो, र त्यसले आफ्ना सेवकहरूलाई ज्योतिको स्वर्गीय दूतहरू जस्तै बनाउँदछ। कसैले एक कल्टको अगुवाको बारेमा, एक झुट्टा शिक्षाको अगुवाको बारेमा यो भन्दै वर्णन गरे, मैले त्यस मानिसको प्रवचन सुने, ऊ अति नै आकर्षक र अति नै सुन्दर रूपवान छन्। उसले जे भन्छन् त्यसले मलाई आनन्द दिन्छ। अहिले यो कुराको सुन्नुहोस् र याद राख्नुहोस्। दोस्रो कुरन्थी 11:14-15 पदमा लेखिएको छ, अनि यो अचम्मको कुरा होइन, किनकि शैतान आफैले पनि ज्योतिमय स्वर्गीय दूतको भेष धारण गर्छ। यसकारण त्यसका सेवकहरूले पनि धार्मिकताका सेवकहरूको भेष धारण गरे भने त्यो कुनै ठूलो कुरो होइन। तिनीहरूको अन्त तिनीहरूका कार्य अनुसार हुनेछ। के तपाईँ सोच्नुहुन्छ कि शैतान तपाईंलाई ढकढकाएर यो भन्नेछ, हेर म शैतान हुँ, म यहाँ तिमीलाई लिनलाई आएको छु, म तिमीलाई मूर्ख बनाउँछु। निश्चय नै यस तरिकामा शैतान तपाईँ कहाँ आउँदैन। त्यसले तपाईँलाई धोका दिन हरेक सम्भावित कुराहरूको प्रयोग गर्नेछ। त्यसले कुनै व्यक्तिलाई तपाईँको घरमा पठाउनेछ र तपाईँलाई त्यस्तो साहित्य दिनेछ जुनले बाइबलको वर्णन गर्नेछ, या यो भन्दै आउनेछ, तिमी जाने मण्डली खास विश्वासीको मण्डली होइन, त्यसद्वारा आत्मिकी सन्तुष्ट पाउन सक्दैनौ, इत्यादि इत्यादि। मित्र, शैतान अति नै चलाक, धूर्त, चण्डाल छ। गिबोनीहरूले शैतानको प्रतिनिधित्व गर्दछ। तिनीहरूले यहोशूलाई मूर्ख बनाए र उसले तिनीहरूसँग सन्धि बनाए। हेर्नुहोस्, तिनीहरू नै ती मानिसहरू थिए जसले उसलाई समस्यामा पारे। अही शहरमा परमेश्वरको सामने पापको प्रस्ताव गरेर त्यससँग कठोरतापूर्वक व्यवहार गर्नु परेको थियो, तब मात्र परमेश्वरले तिनीहरूलाई विजय दिनु हुने थियो। अनि त्यही नै तरिकामा हामी शरीरमाथि विजय गर्न सक्छौ। तर गिबोनीहरूको बारेमा नि के, यहोशूले तिनीहरूसँग सन्धि र मित्रता बनाए र तिनीहरूले उसलाई समस्यामा कष्टमा पारे वा समस्या दिए, कष्ट दिए। यदि हामी शैतानको कुरासँग सम्झौता गर्छौं भने हामी पराजित हुनेछौ। हामी के गर्न सक्छौ त, यो कुराको सुनौ, हामी आफै स्वयंद्वारा त्यसमाथि विजय हुन सक्दैनौ। तपाईं र म शैतानको लागि टक्कर दिने खालको छैनौ। अरू त के, हामीलाई शैतानसँग लड्न पनि भनिएको छैन। हामीलाई भनिएको छ कि परमेश्वर हाम्रो निम्ति लड्नुहुनेछ। एफिसी 6:10 पदमा भनिएको छ, अब अन्त्यमा प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान हौ। अनि 11 पदमा भनिएको छ, दियाबलसका युक्तिहरूका विरूद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हात हतियारहरू धारण गर। पावले के को बारेमा कुरा गरिरहेका छन्? उनी आत्मिक दुष्टताको बारेमा र त्यस कुराको बारेमा कुरा गरिरहेका छन् जुन शैतानिक छन्। यो कुराको ध्यान दिनुहोस् कि उनी यो पत्रको आखिरमा आएर भन्छन्, अब अन्त्यमा प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान हो। तपाईँ शैतानमाथि आफ्नै बल र आफ्नै सामर्थ्यद्वारा, शक्तिद्वारा जित्न सक्नुहुन्न, तर उहाँको बलको सामर्थ्यमा हामी बलवान हुनु पर्दछ। अनि 12 पदमा लेखिएको छ, किनकि हामीहरूको युद्ध शरीर र रगतको विरूद्ध होइन, तर प्रधानताहरूका विरूद्ध, शक्तिहरूका विरूद्ध, वर्तमान अन्धकारका संसारिक शासकहरूको विरूद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्टाईका आत्मिक सेनाहरूको विरूद्ध हो। मित्र, ख्रिस्टियनले, विश्वासीले लड्ने शत्रु मासु रगतको विरूद्धमा होइन, शत्रु आत्मिक हो अनि युद्ध आत्मिक युद्ध हो। त्यही नै कारण हामीलाई आत्मिक शक्तिको जरूरी छ। यो कुराको ध्यान दिँदा उक्तम होला कि विश्वासीको शरीर लड्नुपर्ने शत्रु होइन, विश्वासीले बरु आफ्नो शरीरलाई परमेश्वर कहाँ समर्पण गर्नुपर्दछ। शरीरमाथि विजयको तरिका रोमी 6:10 दिइएको छ। पुरानो स्वभावसँग लड्ने कुराले हार पराजयमा डोर्याउँछ र पाउले रोमी सात अध्यायमा त्यसको अनुभवको रेकर्ड गर्दछन्। यो खाली परमेश्वरको हतियारहरू मात्र शैतानको रणकौशल र घातक आक्रमणको रोक्न सक्छ, जससँग सम्पूर्ण प्रकारका आत्मिक हतियारहरू छन्, आत्मिक मिसाइलहरू। हामीलाई एन्टी मिसाइल सिस्टमको आवश्यक छ यदि हामी त्यसमाथि विजय हुन गइरहेका छौं भने। त्यसकारण ख्रिस्टियन सिपाहीको लागि यो कुराको बुझ्न थाहा पाउन अति नै धेरै महत्वपूर्ण छ कि उसले त्यस्तो शत्रुसँग लड़ाई गर्दैन जुन मासु र रगतको। हामीले अर्को मानिससँग लड़ाई गर्नु हुँदैन, पर्दैन। शत्रु आत्मिक हो, युद्ध आत्मिक हो। शैतान हरेक विश्वासीका शत्रु हो र त्यससँग लड़ाई गर्न यहाँ हामीलाई भनिएको छ। शैतानमाथि विजयको तरिका पद एघारमा उल्लेखित आज्ञाको पालन गराइद्वारा हो। लेखिएको छ, द्याबलसका अर्थात शैतानका युक्तिहरूको विरूद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हात हतियारहरू धारण गर। श्रोता, हामी आत्मिक युद्धमा छौं। शैतानसँग यो युद्धको निम्ति आफ्ना सिपाहीहरू छन् जुन ओहदा ओहदाको अनुसार रैंक रैंक अनुसारका पल्टन पल्टनमा सुव्यवस्थित रूपमा विभाजन गरिएको छ। उसका सेनापति र क्याप्टनहरू छन्, युद्धलाई चलाउने सञ्चालन गर्ने। उससँग शक्तिशाली सेनाहरू छ। यसले यो भन्छ कि हामी तिनीहरूको विरूद्धमा युद्ध गर्छौ। यसले युद्धमा आम्ने सामनेको दुष्टताको आत्मिक सेनाहरूसँगको मुठभेटको बताउँदछ। यो हाम्रो युद्ध हो, त्यो अहिले झन प्रगतिमा छ। हामी सैतानिक संसारमा छौं। आज दुष्टका आत्मिक सेनाहरू संसारमा काम गरिरहेको छ, मण्डलीको विरूद्धमा काम गरिरहेको छ, तिनीहरू विश्वासीहरूको र ख्रिष्टको विरूद्ध काम गरिरहेको छ। तिनीहरूले आज धेरै मानिसहरूलाई नशालु औषधिको माध्यमद्वारा र अनैतिक कुराद्वारा, दुष्टता कामद्वारा, भ्रष्ट कामद्वारा, लड़ाई झगड़ा, बेइमानदारी इत्यादिद्वारा नियन्त्रण गरिरहेका छन्। मानव हृदयलाई नियन्त्रण गरिरहेका छन्। तिनीहरूले मानिसहरूलाई यी कुराद्वारा दास बनाइरहेका छन्। विलासीहरूलाई सत्यताबाट भहक्काई लगिरहेका छन्, विश्वासीहरूलाई सत्यताबाट भहक्काई लगिरहेका छन्। ओ मित्र, तिनीहरूका काम झन धेरै प्रगतिमा छ। यसले यो स्पष्ट गर्दछ कि हामी आत्मिक युद्धमा छौं। आत्मिक शत्रुमाथि कसरी विजय हुने भन्ने तथ्य दानियलको पुस्तक 10 अध्यायमा नमूनासहित स्पष्ट बताइएको छ। दानियल प्रार्थना गरिरहेका थिए र उसले प्रार्थनाको उत्तर पाएन। उसले तीन हप्तादेखि प्रार्थना गरिरहेका थिए। दानियल 1:2-3 पदमा भनिएको छ, ती दिनमा म दानियल तीन हप्तासम्म शोक गर्दै रहे। ती तीन हप्ता नबी तुन्जेल सबै मिठो खानेकुरादेखि म अलग बसे। न त मासु न त दागमध्य मेरो मुखमा पर्यो, न मैले आफ्नो शरीरमा तेल दले। अन्तिममा स्वर्गीयदूत आएर उहाँलाई छोएर भने, दानियल 10:11-12 पदमा लेखिएको छ, हे दानियल अति प्रिय मानिस, मैले तिमीहरूलाई भनी रहेका वचनहरूमा ध्यान देऊ र जहाँ तिमी छौ त्यही खड़ा हौ, किनकि अहिले म तिमी कहाँ पठाइएको छु। जब तिनले यो कुरा भनिसके तब म थरथर काम्दै खड़ा भए र तिनले मलाई भने, हे दानियल नडराऊ, किनकि बुझ्नलाई तिमीले मन दिएको र आफ्नो परमेश्वरको सामने दिन भएको पहिलो दिनदेखि नै तिम्रा प्रार्थनाहरू सुनै भएको छ र म तिमीहरूकै जवाबमा आएको हुँ। यदि त्यो सत्य भए दानियलसँग यो सोध्ने अधिकार थियो, त्यसो हो भने तीन हप्तासम्म तपाईँ कहाँ हुनुहुन्थ्यो? स्वर्गीयदूतले जवाब दिएको कुरा सुन्नुहोस्, दानियल 10:13 पदमा, तर फारस राज्यको राजकुमार दूतले 21 दिनसम्म मसँग युद्ध गरिरह्यो र त्यसपछि मैले त्यसलाई रोकिराखेको देखेर मुख्य राजकुमारहरूमध्येका एकजना फारसको राज्यको राजकुमारको विरूद्ध मलाई सहायता गर्न माइकल आए। मतलब त्यो स्वर्गदूत शैतानका दुष्ट आत्मासँगको युद्धमा थिए र उनी अतिरिक्त सैनिक वा सैनिक सहायताको निम्ति फर्केर जानु परेको थियो। यो आत्मिक युद्ध त्यहाँ चलिरहेको थियो अनि आज हामीसँग पनि उही आत्मिक युद्ध छ। हामीलाई भनिएको छ कि ती शक्तिहरू सुव्यवस्थित रूपमा संगठित थिए। तिनीहरू आफ्ना कामले स्पष्ट रूपले चलाउनको निम्ति विभिन्न रैंकमा पदमा ओहदामा बाँडिएका थिए। प्रधानहरू चाहिँ दुष्ट आत्माहरू हुन् जससँग दुष्टहरूमाथि आफ्नो नजर छ। प्रधानहरू चाहिँ दुष्ट आत्माहरू हुन् जससँग राष्ट्रहरूमाथि आफ्नो नजर छ। तिनीहरू सेनापतिहरूको रैंक समानका छन् अनि अधिकारीहरू चाहिँ ती दुष्ट आत्माहरू हुन् जो मानव जातिलाई आफ्नो जकटमा ल्याउन खोजिरहेका छन्। अनि त्यस संसारका अन्धकारका शासकहरू चाहिँ ती दुष्ट आत्माहरू हुन् जससँग शैतानका संसारिक मामलाहरू धन्दाहरूमाथि अभिभार छ। अनि आकाशीय स्थानमा भएका आत्मिक दुष्टता चाहिँ धर्मको चार्ज वा अभिभार छ। शैतानसँग सुव्यवस्थित संगठित दल छ र त्यसको संगठनले यो संसारमा अहिले शासन गरिरहेको छ। हृदय टुटाई, हृदय पीड़ा, कष्ट, जीवनका दुःखहरू नै पृष्ठभूमिमा शैतानको काम हुन्। शैतान नै आज संसारमा भएका महान भयानक समस्याको उत्पन्न गराउने कारक हो। मित्र, हामीसँग त्यो शत्रु छ जसको स्थान निर्धारण गरिएको छ, चिनिएको छ। त्यो शत्रु आत्मिक हो, यो शैतान हो जुनले आफ्ना दुष्ट आत्माका सेनाहरूको अगुवाई गर्दछ। अहिले हामीले त्यो युद्धको थाहा पाउन आवश्यक छ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847035679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीयू नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।